नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा हामी ब्याज दरको समस्या आगामी मौद्रिक नीति मार्फत समाधान गरिने अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई, अयोग्य लडाकुलाई 2 लाख रूपियाँ दिने मन्त्री परिषदको निर्णयबारे आफूलाई जानकारी नभएको अर्थमन्त्री डाक्टर महतद्वारा स्पष्ट, कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालू खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीद्वारा जानकारी, प्रधानमन्त्रीको निर्देशनपछि यातायात व्यवस्था विभागद्वारा नेपालमा जडान वा उत्पादन भएका सवारी साधन दर्ता गर्ने व्यवस्था प्रारम्भ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न थालिएको प्रति निजी क्षेत्रका विभिन्न संगठनहरूद्वारा ध्यान आकर्षण लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीति मार्फत समाधान गरिने बताउनु भएको छ। आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा बिहिबार आयोजित कोशी प्रदेश स्तरीय अन्तर्क्रियामा मन्त्री डाक्टर महतले मौद्रिक नीति मार्फत ब्याजदर घटाइने बताउनु भएको हो। अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ। उहाँले भन्नुभयो, ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलुक गर्न जरूरी छ, यसका लागि नेपाल राष्ट्र ब्याङ्कलाई भनिसकेको छु।
अब अहिले अर्थतन्त्रको मूलभूत समस्या भनेको अर्थतन्त्रमा आएको शिथिलता हो। त्यो शिथिलता के कारणले आएको तपाईँहरू जानकार हुनुहुन्छ। यो अर्थतन्त्रको दुईटा महत्वपूर्ण नीतिगत रूपमा दुईटा पाटो छ, एउटा चाहिँ मौद्रिक नीति, अर्को चाहिँ वित्त नीति। मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र ब्याङ्कलाई दिए, हामीले त्यो अधिकार दिएको छ, स्वतन्त्र रूपमा काम गर्ने अधिकार दिएको छ। एउटा परिवेशमा यो मौद्रिक नीतिलाई टाइट गर्यो सेन्ट्रल ब्याङ्क, त्यो कति गर्नु पर्थ्यो कति गर्नु पर्दैन थियो, रिलेटिभ ज्यादा भयो कम भयो छुट्टै भएको विषय। तर मलाई के लाग्दछ भने अहिले त्यसलाई अब कुकुरो गर्न ढिला हुन चाहन्छ, कुकुरो गर्न जरुरी छ। यी कुरालाई चाहिँ सुस्पष्ट ढङ्गबाट औपचारिक अनौपचारिक सबै हिसाबले मैले राष्ट्र ब्याङ्कको नेतृत्वलाई भने, उहाँले यसलाई चाहिँ हामी चाँडै जे नीतिगत निर्णय लिनुपर्छ हामी त्यसलाई गम्भीरताका साथ हेरेका छौँ र एउटा निर्णयमा पुग्छौँ भन्ने विश्वास दिलाउनु भएको छ।
उहाँले राष्ट्र ब्याङ्कले यसलाई गम्भीर रूपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। राष्ट्र ब्याङ्कलाई स्वतन्त्र रूपमा काम गर्ने अधिकार भएको भन्दै उहाँले एउटा परिवेशमा राष्ट्र ब्याङ्कले मौद्रिक नीतिमा कसी कसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरूरी रहेको बताउनुभयो। उहाँले मौद्रिक नीति मार्फत बजारमा पुँजी प्रवाह आवश्यक रहेकोमा जोड दिनुभयो। ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ, अब मौद्रिक नीति मार्फत पुँजी प्रवाह, उहाँले भन्नुभयो, यस मार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ। अर्थमन्त्री डाक्टर महतले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताउनुभयो। हाम्रो ठेक्का प्रक्रिया, साइट क्लियरनेस लगायतमा समस्या छ, उहाँले भन्नुभयो, यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन। उहाँले आर्थिक वर्षको अन्तिम त्रैमासमा ठेक्का लगाउने परम्परा हटाउनु पर्ने पनि बताउनुभयो। आर्थिक वर्षको पहिलो दिनबाट काम शुरू गर्नुपर्ने भन्दै उहाँले यसका लागि सबै मन्त्रालयसँग कुरा भएको बताउनुभयो।
त्यो काम अगाडि बढ्दैन किनभने साइज क्लियरेन्स भएको छैन। त्यसले गर्दा वैदेशिक सहयोगमा आएका कतिपय आयोजनादेखि स्वदेशी लगानीमा भएका आयोजनाहरू पनि त्यो अगाडि बढ्न सकेका छैन, खर्च हुन सकेका छैन। त्यसले चाहिँ पुँजीगत खर्चमा समस्या आएको छ। अब हामीले भनेको छौँ, अब हामीले आयोजनाहरू अगाडि बढ्दा यो विषयलाई चाहिँ मध्यनजर राखेर निर्णय गर्नुपर्छ र वर्षको अन्तिम महिना अन्तिम त्रैमासिकमा मात्रै अनि ठेक्का लगाउन सुरु गराउनु, डे वानबाट हामीले काम गर्न सुरु गर्नु पर्यो भनेर यो अन्तर मिनिस्ट्री सबै मन्त्रालयका साथीहरूसँग हामीले गम्भीर अन्तर्क्रिया गरिरहेका छौँ। भोलि बजेट स्याङ्सन भएको, भोलि अझ स्याङ्सन हुन पनि पर्खिनु पर्यो, त्यो प्रस्तुत भएपछि त्यसको आधारमा गृह कार्य डे वानदेखि सुरुवात हुनु पर्यो। त्यो हुने बित्तिकै यो पुँजीको प्रभावकारिता र पुँजी प्रभाव फिस्कल पोलिसी मार्फत प्रारम्भिक हुन्छ र त्यसले पनि बजारलाई पनि सलाहदान गर्छ। आर्थिक गतिविधि बढेपछि राजस्व त स्वतः बढिहाल्छ, त्यस कारण राजस्व आफै बढ्दैन,
उहाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेट मार्फत समस्या समाधानमा आफू इमानदारीका साथ लाग्ने पनि उल्लेख गर्नुभयो।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले कमजोर राजस्व परिचालन र बढ़दो सरकारी चालू खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको बताउनु भएको छ। बिहिबार नेपाल राष्ट्र बैंकको 68 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा गवर्नर अधिकारीले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजस्व संकलन गत वर्षको भन्दा घटेको जानकारी दिनुभयो। उहाँले राजस्व संकलनमा कमी आएसँगै बढ़दो सरकारी खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्नुभयो। बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ़दै जान थालेको पनि उहाँले उल्लेख गर्नुभयो। पछिल्लो समयमा अर्थतन्त्र सकारात्मक गतिमा अघि बढ़न थालेको गवर्नर अधिकारीको भनाइ छ। उहाँले पछिल्लो महिनामा मूल्य वृद्धि पनि घट्दो क्रममा रहेको उल्लेख गर्नुभयो। गवर्नर अधिकारीले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाव परेको बताउनुभयो। गवर्नर अधिकारीले 10 विलासी वस्तुको आयात रोके पनि शोधनान्तर स्थिति र विदेशी मुद्राको संचितमा निरन्तर सुधार आएसँगै नेपाल राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार हुँदै गएको उल्लेख गर्नुभयो। उहाँले अहिले शोधनान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न थालेको पनि जानकारी दिनुभयो। पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको उहाँको भनाइ छ।
नेपाल सरकार र यस ब्याङ्कले लिएका नीतिगत व्यवस्था र प्रयासले गर्दा 14 महिनापछि 2079 असोजबाट शोधनान्तर बचत रहन गई विदेशी मुद्राको संचितमा सुधार हुन थाल्यो। शोधनान्तर स्थितिमा आएको सुधारसँगै नेपाल सरकारले केही वस्तुहरूको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ भने यस ब्याङ्कले पनि केही वस्तुहरूको आयातको लागि प्रतिबन्ध खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाइसकेको छ। शोधनान्तर स्थिति र विदेशी विनिमय संचितमा पछिल्ला महिनामा आएको निरन्तर सुधारका कारण ब्याङ्किङ प्रणालीको तरलता स्थितिमा पनि सुधार आएको छ भने ब्याज दरमा परेको दबाव कम हुन थालेको छ। ब्याङ्क तथा वित्तीय संस्थाले पनि निक्षेप र कर्जाको ब्याज दर घटाउन थालेका छन्। चालू वर्षमा आर्थिक वृद्धि दर औसत स्तरमा रहने देखिन्छ। त्यस्तै पछिल्ला महिनामा मूल्य वृद्धि पनि बढ्दो क्रममा छ। आयातमा कमी आउँदा चालू आर्थिक वर्षमा सरकारको राजस्व संकलन भने गत वर्षभन्दा घटेको अवस्था छ। कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालू खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। ब्याङ्किङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाव परेको अवस्था छ। तापनि 2079 फागुन मसान्तसम्म ब्याङ्क तथा वित्तीय संस्थाको कुल निष्क्रिय कर्जा अनुपात कुल कर्जाको 2.6% रहेको, कुल तरल सम्पत्ति कुल निक्षेपको 24.3% रहेको, जोखिम भारित सम्पत्तिको 12.9% कुल पुँजीको अनुपात रहेकोले नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ।
गवर्नर अधिकारीले अहिले निक्षेप र आधार दर घटेको बताउनुभयो। उहाँले बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था सुधार हुँदै गएको त्यस क्रममा उल्लेख गर्नुभयो। गवर्नर अधिकारीले वित्तीय पहुँचमा उल्लेख्य विस्तार भएको र बैंकिङ प्रणालीमा क्रमशः सुधार हुँदै गएकोले अर्थतन्त्र सकारात्मकतातर्फ अघि बढेको बताउनुभयो।
विगत एक वर्षमा वित्तीय पहुँच उल्लेख्य विस्तार भएको छ। 2079 फागुन मसान्तसम्म वाणिज्य ब्याङ्कका 5,049, विकास ब्याङ्कका 1,130, वित्त कम्पनीका 282 र लघुवित्त वित्तीय संस्थाका 5,168 गरी ब्याङ्क तथा वित्तीय संस्थाको कुल शाखा संख्या 11,629 पुगेको छ। यसबाट प्रति ब्याङ्क तथा वित्तीय संस्थाको शाखाबाट औसतमा करिब 2,510 जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिन्छ। 2079 फागुन मसान्तसम्ममा 753 स्थानीय तहहरूमध्ये 752 स्थानीय तहमा वाणिज्य ब्याङ्कहरूको उपस्थिति भइसकेको छ। अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियावली 2079, चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन 2079, वित्तीय साक्षरता मार्गदर्शन 2079, मनी लन्ड्रिङ तथा रिस्क एसेसमेन्ट गाइडलाइन फर ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन, फरेन ब्याङ्क ब्रान्च लाइसेन्सिङ पोलिसी 2022 जस्ता डकुमेन्टहरू यो साल जारी गरिएका छन्। ब्याङ्क तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई 4% र वैधानिक अनुपात तरलता अनुपातलाई संशोधन गरी वाणिज्य ब्याङ्कहरूको हकमा 12% तथा विकास ब्याङ्क तथा वित्तीय ब्याङ्क कम्पनीहरूको हकमा 10% कायम गर्ने व्यवस्था पर्ने व्यवस्था यो साल गरिएको छ। वैदेशिक रोजगारमा रहेका नेपालीहरूले परिवारको नाममा पठाएको प्रिपरेसन रकम निजको परिवारले बचत मुद्दती निक्षेप खातामा राखेमा न्यूनतम 1% बिन्दु थप गरी ब्याजदर प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। ब्याङ्क तथा वित्तीय संस्थाबाट नियमित रूपमा लिँदै आएका आएको तथ्याङ्कको संकलन, सुरक्षण, अनुगमन, विश्लेषण एवं विवरण प्रकाशनमा रहेका विद्यमान समस्याहरूलाई सम्बोधन गर्न यस ब्याङ्कको स्थलगत निरीक्षण प्रक्रियालाई आधुनिकीकरण गरी यस ब्याङ्कको सुपरवेक्षकीय क्षमतामा अभिवृद्धि गर्न सुपरभाइजरी इन्फर्मेसन सिस्टम कार्यान्वयनमा ल्याइएको छ।
उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारी।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अयोग्य लडाकुलाई 2,00,000 रूपियाँ दिने मन्त्री परिषदको निर्णयबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पार्नुभएको छ। संसदमा हिजो सांसदहरूले सरकारको उक्त निर्णयका विषयमा टिप्पणी गर्नुभएको थियो। हिजै राष्ट्रिय युवा संघले अयोग्य लडाकुलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ दिने सरकारको निर्णय विरूद्ध बुझाएको ज्ञापन पत्र बुझ्नुहुँदै अर्थमन्त्री डाक्टर महतले अयोग्य लडाकुलाई पैसा बाँड्ने कार्यविधि मन्त्री परिषदले पारित गरी अघि बढ़ाउने भन्ने बारेमा पनि आफूलाई कुनै जानकारी नरहेको स्पष्ट पार्नुभयो। म अर्थमन्त्री भएर आएपछि अर्थ मन्त्रालय र मन्त्री परिषदको बैठकले अयोग्य लडाकुलाई 2,00,000 रूपियाँ दिने निर्णय गरेको मलाई जानकारी छैन। उहाँले भन्नुभयो, म अर्थमन्त्री भएर आएदेखि नै यस्तो कुनै पनि निर्णयमा सहभागी भएको छैन। अयोग्य लडाकुलाई 2,00,000 रूपियाँ दिने निर्णय अर्थमन्त्रीले गरेको भन्ने समाचार बाहिर आए पनि आफूले त्यस्तो कुनै निर्णय नगरेको उहाँले स्पष्ट पार्नुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्र अधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएको प्रति निजी क्षेत्रका छाता संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यसले निजी क्षेत्रको कामलाई प्रभावित पार्ने मात्र नभई समग्र आर्थिक विकास तथा विस्तारमा प्रतिकूल असर पुर्याउने उल्लेख गरेका हुन्। निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याइनु संविधान विपरीत भएको पनि उनीहरूले विज्ञप्तिमा जनाएका छन्। कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज, संगठित संस्था लगायतलाई अख्तियारको अनुसन्धान दायरामा ल्याइनु संविधानको मर्म विपरीत हुनुका साथै यस्तो अभ्यासले निजी क्षेत्रलाई निरुत्साहित बनाउने ती संगठनहरूको ठहर छ। निजी क्षेत्रको काम कार्यवाहीलाई नियमन गर्न नेपाल राष्ट्र ब्याङ्क, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग लगायत दर्जन भन्दा बढी विद्यमान नियामकीय निकाय सक्रिय रहेकाले अख्तियारको पनि दायरा बढाउँदा निजी क्षेत्रको काम प्रभावित हुने पनि उनीहरूले उल्लेख गरेका छन्। सार्वजनिक निकायमा कर्मचारी तन्त्रले समेत अख्तियारको त्रासमा कतिपय महत्वपूर्ण निर्णय लिन हिचकिचाउने गरेको र यसले नीतिगत काम कार्यवाहीको गति र सुस्ततामा समेत प्रतिकूल असर परिरहेको निजी क्षेत्रको ठहर रहेको छ। हालै मात्र राष्ट्रिय सभाबाट पारित अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 संशोधन गर्न बनेको विधेयकले प्रचलित कानून बमोजिम स्थापित कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज र सोसँग सम्बन्धित अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै संगठित संस्थालाई सार्वजनिक संस्थाको परिभाषाभित्र राखिएको छ।
लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपाल बीच निजी लगानी अवधारणामा क्षमता वृद्धि तथा वस्तु विविधीकरण परियोजना निर्माण सञ्चालन र व्यवस्थापनका लागि पुनः लगानी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। बोर्डको कार्यालयमा बिहिबार भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट हरकिरत सिंह बेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। उद्योगको क्षमता वृद्धि र उत्पादन विविधीकरणको लागि बोर्डको 78 माघ 25 बसेको 49 बैठकले लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो। डाबर नेपालले पेश गरेको क्षमता वृद्धि सम्बन्धी परियोजना प्रस्ताव अनुसार 9,68,00,00,000 रूपियाँ थप लगानी हुनेछ। समझदारी पत्रमा हस्ताक्षरपछि डाबर नेपालका बेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी बढ़ाउन पाउँदा आफूहरू हर्षित भएको उल्लेख गर्नुभयो। कार्यक्रममा उद्योग मन्त्री रिजालले डाबर नेपालको पुनः लगानीले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाहित हुने उल्लेख गर्नुहुँदै नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो।
यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारी साधन दर्ता गर्ने व्यवस्था गरेको छ। यातायात व्यवस्था कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो। नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएको हो। नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल यात्रीको दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो। त्यस्तै नेपालमा जडान हुने वा उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापन पत्रको सट्टा मूल्य अभिवृद्धि कर बीजक पेश गर्नुपर्नेछ। प्रचलित कानून बमोजिम अन्तशुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारी साधनको हकमा अन्तशुल्क निकासी फारम समेत पेश गर्नुपर्ने विषय निर्देशिकामा थप गरिएको छ। सवारी साधन दर्ता सम्बन्धी समस्या भएको विषयमा उठेको जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएपछि प्रधानमन्त्रीको कार्यालयले नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता समाधान गर्न सम्बन्धित कानून संशोधन गरी मन्त्री परिषदमा प्रस्ताव ल्याउने निर्णय गरेको थियो।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।